नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन विधेयक अघि बढाउन एमाले लचिलो हुने संकेत, भोलिदेखि प्रस्ताव अघि बढाउने सरकारको तयारी।
सार्वजनिक समारोह, विवाह तथा भोज भतेरमा जाँड रक्सी खान नपाउने नियम बन्ने, स्वास्थ्य नीति पारित, ऐन बनाएर कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्री थापाको भनाई।
देशका धेरै ठाउँमा पानीका मुहान सुक्दै समयमै ध्यान नदिए बसोबासकै लागि जोखिम।
खानेपानीका स्रोतलाई चाहिँ कमभन्दा कम नोक्सान पुग्ने गरी चाहिँ बाटो निर्माण गर्ने।
सिरियामा शान्तिवार्ताका लागि तयारी तीव्र, पर्सि मध्यस्थकर्ताको बैठक बस्दै।
र आईसीसी वर्ल्ड क्रिकेट लीग च्याम्पियनसिपमा केन्यासँग खेल्ने 19 नेपाली खेलाडी छनौट, नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एकपटकको प्रयोग, पुस्तौँ पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन 057-412-595-98-550-79-222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। मुख्य विपक्षी दल नेकपा एमाले संविधान संशोधन विधेयक अघि बढ़ाउन लचिलो हुने संकेत गरेको छ। प्रस्ताव फिर्ता नै लिनुपर्ने बताउँदै आएको एमाले आज प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठकमा संशोधन प्रक्रिया अघि बढ़ाउन दिने तर प्रस्ताव पास वा फेल जे भए पनि त्यसलाई मधेसी दलले स्वीकार गर्नुपर्ने सुनिश्चितता खोजेको हो। संविधान संशोधन नभई चुनाव नजाने बताएको मोर्चालाई विश्वासमा लिन प्रधानमन्त्री दाहालले विषय वा प्रक्रियामा जान आग्रह गरेपछि एमाले छलफल नै हुन नदिने अडानबाट पछि हट्ने संकेत गरेको हो। बैठकमा सहभागी एमालेका मुख्य सचेतक भानुभक्त ढकालले आफूले प्रक्रियामा जाँदा आउने परिणाम मधेसी दलले स्वीकार गर्ने सुनिश्चितता खोजेको बैठकपछि जानकारी दिनुभयो।
उहाँहरूको कुरा चाहिँ अब संविधान संशोधनमा कतिपय विषयहरू त्यसमा थप परिमार्जन गर्नका लागि छलफल गरेर साझा निष्कर्षमा पुग्नका लागि पनि प्रयत्न गरौं, नभए प्रक्रियामा गएर पनि जाउँ भन्ने कुरा भयो। प्रक्रियामा जाँदा मधेस केन्द्रित दलहरूको भनाई यो पास हुनुपर्छ र फेल हुने अवस्थामा आफ्नो अडानमा उहाँहरू जेमा हुनुहुन्छ त्यसको ग्यारेन्टी कसले लिने भन्ने प्रश्न हामीले उठाएका छौं।
संशोधन प्रस्तावलाई आज नै छलफलमा लैजाने तयारी सरकारले गरे पनि दलहरूको आग्रहमा संसद बैठक भोलि दिउँसोसम्मका लागि सारिएको छ। संसद भवन नयाँ बानेश्वरमा भएको सर्वदलीय छलफलबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भोलिदेखि संशोधन प्रस्ताव अघि बढ़ाउने जानकारी दिनुभयो।
आम रूपमा सहमति के भने निर्वाचन घोषणा प्रति आम सहमति देखा पर्यो, नम्बर एक। नम्बर दुई, मधेसको मुद्दालाई पनि कुनै न कुनै रूपले एड्रेस गर्नुपर्छ भन्नेमा पनि मूलभूत रूपमा समानता छ, तर अब यो संशोधन विधेयक पारित गराएर सम्बोधन गर्ने या अन्य तरिकाले भन्नेमा विवाद छँदैछ, त्यो कायमै छ। तर पनि आजको छलफलले असाध्यै राम्रो वातावरण राजनीतिक दलहरूको बीचमा बनेको छ र भोलिदेखि प्रक्रिया चाहिँ अगाडि बढ्छ भन्ने चाहिँ देख्छु मैले।
बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफल सकारात्मक रहेको र संशोधन प्रस्तावमाथि मतदान गर्ने बेलासम्म एमाले पक्षमै मतदान गर्ने दावी गर्नुभयो।
राम्रो कुरा भएको छ, अब यो चुनाव घोषणाको सबै पार्टीहरूले स्वागत गरेका छन्। संशोधन प्रस्तावमा पनि धेरै पार्टीको सहमति छ, मलाई विश्वास छ भोट हाल्ने बेलासम्म एमाले पार्टी विपक्षी पार्टीले पनि भोट हाल्नेछ भन्ने लाग्छ। उहाँहरूको कुरा गरिन्छ नि फेरि
राप्रपाका अध्यक्ष कमल थापाले चुनावलाई सहज बनाउन तत्काल पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। बैठकमा सहभागी भएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले तोकिएको मितिमा चुनाव गर्न संविधान संशोधन गर्नै पर्नेमा जोड़ दिनुभएको थियो। सरकारले आफूहरूका माग अटेर गरी स्थानीय चुनावको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाका नेता भने बैठकमा सहभागी भएनन्।
प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले एक हप्ताभित्रै चुनाव सम्बन्धी आचार संहिता लागू हुने बताउनु भएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले आयोगले यही हप्ताभित्रै आचार संहिता लागू गर्ने जानकारी दिँदै शून्य सहनशीलताका आधारमा आचार संहिता लागू गर्ने गरी विशेष छलफल भइरहेको बताउनुभयो। तोकिएकै मितिमा चुनाव गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै उहाँले चुनावका लागि कानून तथा ऐनहरू आएकोले चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। चुनाव सफल बनाउन राजनीतिक शक्ति ठूलो आधार भएको भन्दै उहाँले दलहरू बीच भइरहेको आपसी छलफलले सकारात्मक सन्देश दिएको टिप्पणी गर्नुभयो। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख 31 गतेका लागि तोकिएको स्थानीय चुनाव सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ। दिवंगत पत्रकारको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनावपछि देशको मुहार बदलिने भन्दै चुनाव सफल पार्न सबैलाई आग्रह गर्नुभएको हो। यस्तै उहाँले संविधानले स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार दिएको भन्दै चुनावपछि नागरिकले लाल पूर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै घर आँगनमा पाउने पनि दावी गर्नुभयो। यी सुविधा सहजै पाएपछि सबैले गणतन्त्र र संघीयताको वास्तविक महत्व बुझ्ने प्रधानमन्त्री दाहालको विश्वास छ।
यसैबीच स्थानीय चुनावको मिति घोषणा लाई चीनले स्वागत गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटका क्रममा चिनिया राजदूत यु होङले नेपालमा स्थानीय चुनावको मिति घोषणा भएकोमा खुशी व्यक्त गर्दै नेपालको पर्यटन, कृषि, विद्युत लगायतका क्षेत्रमा विकासका लागि सहयोग पुर्याउन चीन इच्छुक रहेको बताउनुभयो। जवाफमा सभापति देउवाले आवधिक चुनाव लोकतन्त्रको सुन्दर पक्ष रहेकाले स्थानीय तहको चुनाव अपरिहार्य रहेको र संविधान संशोधनका लागि संसदमा पेश भएको प्रस्ताव पारित भएपछि तराई केन्द्रित दलहरूको भावना समेत सम्बोधन हुने विश्वास व्यक्त गर्नु भएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
सरकारले सार्वजनिक समारोह, विवाह, उत्सव तथा भोजभतेरका कार्यक्रममा जाँड रक्सी खान नपाउने नियम बनाउने भएको छ। विवाह, उत्सव लगायतका कार्यक्रममा जाँड रक्सी खान नपाइने व्यवस्था गर्ने प्रावधान रहेको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति 2073 मन्त्री परिषदले पारित गरेपछि यस सम्बन्धी कानून बनाउने बाटो खुलेको हो। स्वास्थ्य मन्त्री गगन थापाले यस सम्बन्धी ऐन बनाउने काम भइरहेको र तत्काल कार्यान्वयन गर्ने निर्देशिका बनाएर अघि बढ्ने जानकारी दिनुभयो। नीतिमा बिहान 5 बजेदेखि बेलुकी 7 बजेसम्म जाँड रक्सीको खुला किनबेच गर्न नपाउने र अरू समयमा पनि फुटकर रूपमा एक दिनमा 1 लिटर भन्दा बढी किनबेच गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ। नीतिमा भएको व्यवस्था कार्यान्वयन, अनुगमन र कार्यवाही गर्न स्थानीय स्तरदेखि नै छुट्टै सञ्जाल र संरचना निर्माण गरेर काम अघि बढाइने स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो। 21 वर्षभन्दा कम उमेरका र गर्भवतीलाई जाँड रक्सी किनबेच र सेवन गर्न निषेध गर्ने कुरा पनि नीतिमा उल्लेख गरिएको छ। सरकारले सार्वजनिक, पर्यटकीय, शैक्षिक, मनोरञ्जन, धार्मिक, ऐतिहासिक ठाउँमा पनि उत्पादन, बिक्री, खान नपाइने प्रतिबन्ध गर्न सक्ने प्रावधान पनि नीतिमा राखिएको छ। स्वास्थ्य मन्त्रालयले धेरै वर्षदेखि नीति ल्याउने प्रयास गरे पनि बन्न सकेको थिएन।
ब्याङ्कहरूले निजी सवारी साधन खरिदमा मूल्यको आधा भन्दा बढी लगानी गर्न नपाउने भएका छन्। ब्याङ्क तथा वित्तीय संस्थाले अटो कर्जामा मनोमानी ऋण लगानी गर्न थालेपछि राष्ट्र ब्याङ्कले यस्तो निर्देशन दिएको हो। चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न भएको कार्यक्रममा गवर्नर चिरञ्जीवी नेपालले यो नियम निजी सवारी साधन खरिदमा लागू हुने जानकारी दिनुभयो। सवारी साधनको खरिदमा ब्याङ्कले दिने ऋण अर्थात अटो लोनमा जथाभावी हुन थालेपछि लगाम लगाउनु परेको उहाँको भनाइ छ। उहाँले ब्याङ्क तथा वित्तीय संस्थालाई होसियारीपूर्वक लगानी गर्न पनि सुझाव दिनुभयो। गएको असार 30 गते सार्वजनिक गरिएको मौद्रिक नीतिमा केन्द्रीय ब्याङ्कले जग्गा तथा शेयर धितो लगानीमा कडाई गरेको थियो। राष्ट्र ब्याङ्कले कर्जा निक्षेप अनुपात अर्थात सीसीडी रेसियो नागेका 6 वटा वाणिज्य ब्याङ्कलाई कार्यवाही गर्ने तयारी गरेको पनि गवर्नरले जानकारी दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ। 58 विद्युतीय विद्युतीय मेसिनबाट मतदान भइरहे पनि एकैजनाले 98 जनालाई मतदान गर्नुपर्ने भएकोले ढिलो भएको हो। त्यसमा पनि खुला समावेशी लगायतका समूहमा उम्मेद्वार छान्दै मत दिनुपर्दा निकै झण्डट बेहोर्नु परेको मतदाताले गुनासो गरेका छन्। 3,297 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। आजै रातिसम्म भए पनि मतगणना सकेर मतपरिणाम घोषणा गर्ने तयारी भएको रापरपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। 98 पदका लागि हुन लागेको चुनावमा 363 जनाले उम्मेद्वारी दिएका छन्। रापरपामा 40% सदस्य क्षेत्र भूगोल र विशेषज्ञका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन 21 चैत 4 गतेसम्म एमाले गर्न लागेको मेची महाकाली अभियानलाई अवरोध नगर्न आग्रह गर्नुभएको छ। एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा मेची महाकाली राष्ट्रिय अभियान व्यवस्थापन कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको पूर्व निर्धारित कार्यक्रम भएकाले बन्द हड़ताल वा कुनै पनि नाममा अवरोध नपुर्याउन अन्य राजनैतिक दल र संघ संस्थालाई आग्रह गर्नुभयो। ओलीले पूर्वदेखि पश्चिम पुग्ने यो अभियानबाट राष्ट्रिय एकता लोकतन्त्र विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय निकायको चुनावको मिति घोषणा हुनु सकारात्मक भएको र चुनावका लागि सरकारलाई सहयोग गर्न एमाले तयार रहेको पनि बताउनुभयो। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हामी हाम्रो छोरीलाई धेरै माया गर्छौँ र उसको लागि सबैभन्दा राम्रो चाहन्छौ। त्यसैले कम्तीमा 3 वर्षसम्म जन्मान्तर सुनिश्चित गर्न चाहन्छौ र उपयुक्त हुने उपाय अपनाएका छौ।
परिवार नियोजन हाम्रो स्मार्ट निर्णय हो। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
अलिकति पैसा जम्मा भइराखेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामानै गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
आजको प्रश्न,
पछिल्लो राष्ट्रिय जनगणना अनुसार नेपालमा कति प्रकारका भाषा बोलिन्छ?
ए 105, बी 123।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन विधेयक अघि बढ़ाउन एमाले लचिलो हुने संकेत, भोलिदेखि प्रस्ताव अघि बढ़ाउने सरकारको तयारी, सार्वजनिक समारोह विवाह तथा भोजभतेरमा जाँड रक्सी खान नपाउने नियम बनाउने गरीको स्वास्थ्य नीति मन्त्री परिषदबाट पारित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, अस्ट्रेलियाले नेपाललाई नदी बेसिन कार्यक्रमको दोस्रो चरणका लागि झण्डै 3.5 अर्ब रूपियाँ सहयोग गर्ने भएको छ। नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन व्हाइटले दोस्रो चरणको हिमालयन रिभर बेसिन कार्यक्रमको घोषणा गर्दै 4,20,00,000 अस्ट्रेलियन डलर सहयोग गर्ने बताउनु भएको हो। दिगो विकास लगानी पोर्टफोलियो अर्थात SDIP अन्तर्गत अस्ट्रेलियाले पानी, ऊर्जा र खाद्यान्नको एकीकृत व्यवस्थापन गर्न सहयोग गर्दै आएको छ। SDIP अन्तर्गत अस्ट्रेलियाले नेपाललाई सन् 2012 यता 9 करोड़ डलर सहयोग गरिसकेको छ।
वर्षातको बेला जताततै पानीले जलथल हुने ठाउँमा हिउँद लागेपछि एकगाग्री पानीका लागि धेरै टाढासम्म धाउनुपर्छ। भूकम्पपछि देशभर 325 खानेपानीका मुहान सुकेका छन्। तीमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा झण्डै 100 खानेपानीको मुहान सुकेको पाइएको छ। खानेपानीका मुहान सुक्नुमा प्राकृतिक र मानवीय दुवै कारण जिम्मेवार छन्। पिटी लोप्सनको रिपोर्ट।
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र क्रीडाक नेपालले कालीकोटमा गरेको अध्ययनले 33% खाने पानीको मुहान सुकेको र 20% मुहानमा पानी घट्दै गएको देखाएको छ। सुदूरपश्चिमको पहाड़ी जिल्ला कालीकोटमा मात्र होइन पूर्वी तराईको झापामा पनि उस्तै समस्या देखिएको छ। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ झापाले अध्ययन गरेको 142 खानेपानीका मुहानमध्ये धेरैजसो खानेपानीमा स्रोत कम हुँदै गएको पाइएको बताउनुहुन्छ खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ झापाका सचिव बाबुराम कार्की।
तलगत अवलोकन गरेर डाटा कलेक्सन गरिसक्यौं हामीले, विशेष गरेर ग्राभिटी सिस्टममा चाहिँ हामीले अध्ययन गर्दाखेरि आजभन्दा 34-35 वर्ष पहिले बनेका आयोजनाहरूमा अहिले मुहान सुकेको अवस्था छ। स्रोतहरू चाहिँ अहिले अस्तिको भूकम्पले पनि कति स्रोतहरू दबेको कुराहरू छ, कति स्रोतहरू चाहिँ भइराखेको इन्टेकहरूमा चाहिँ पानी सुकेर तल बढाउन थालेको छ।
खानेपानीको स्रोत सुक्न थालेपछि पानी आपूर्तिका लागि खेप्नुपर्ने झन्झट र समय मात्र बढेको छैन, दूषित पानी पिउनुपर्ने बाध्यता पनि सृजना गराएको छ। खानेपानीका मुहान सुक्नुमा प्राकृतिक तथा मानवीय दुवै कारण जिम्मेवार रहेको बताउनुहुन्छ खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रामचन्द्र देवकोटा।
प्राकृतिक कारणको कुरा आउने ठाउँमा रह्यो र मानवीय क्रियाकलाप कुराहरू गर्नुपर्दाखेरि हामीले के देखिरहेको छ भने हामीले बनाएका भौतिक पूर्वाधारहरू छन् यी पनि वातावरण मैत्री नभइरहेको अवस्था हामी देखिरहेका छौँ। तपाईँ एउटा डाँडोमा गएर हेर्नुभयो भने त्यहाँ हामीले सडक यति धेरै घुमाएर खनिरहेका हुन्छौँ, त्यो सडक घुमाएर खनिरहेको अवस्थामा के छ भन्नुहोला भने सडकको भित कुनापट्टिको नालीबाट सबै बर्सातमा परेको पानी एकैचोटि चाहिँ ठुलो नदीमा गएर चाहिँ त्यो पानी त्यसै खेर जान्छ अनि वाटरसेड छ त्यसको चाहिँ जुन एउटा रिचार्ज हुने जुन क्षमता छ त्यसमा नै अल्ट्रेसन भइरहेको परिवेश पनि हामीले देखिरहेका छौँ, परिवर्तन आइरहेको अवस्था पनि छ।
खडेरीका कारण जमिनमा पानीको पुनर्भरण हुन नपाउनु, विकास निर्माण अनियन्त्रित तरिकाले हुनु र वन फडानी गर्नु लगायत क्रियाकलापले दिन प्रतिदिन पानीको मुहान सुकिरहेको वा पानी घटिरहेको अवस्था छ। स्रोत जोगाउन नसके पानीको समस्या झनै बढ्ने भएकाले पानी जोगाउन अहिले नै लागि पर्नुपर्ने बताउनुहुन्छ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर ऋषिराम शर्मा।
खानेपानीका स्रोतलाई चाहिँ कमभन्दा कम नोक्सान पुग्ने गरी चाहिँ बाटो निर्माण गर्ने र त्यसपछि गएर चाहिँ विभिन्न ठाउँमा चाहिँ यो रिजर्भयरहरू अथवा पानीको जुन भण्डारण गर्ने त्यसले गर्दाखेरि बाढी पनि कम गर्न सकिन्छ एकातिर, अर्कोतिर चाहिँ यसले चाहिँ जुन भूमिगत पानीको जुन त्यसलाई चाहिँ जुन रिचार्ज गर्ने हो त्यसमा पनि हामीले चाहिँ बढाउन सक्छौँ पानीको सही सदुपयोग गर्ने। किनभने हामीसँग पानी वर्षभरिको एक हामीले एरिया हेऱ्यो भने आँकडा हेऱ्यो भने पानी हामीसँग चाहिँ प्रशस्तै छ अझै पनि, तर त्यसलाई हामी चाहिँ पुर्याएर त्यसलाई चाहिँ बचत गरेर त्यही वर्षभरि पुर्याउन मात्रै नसकेको हामीले चाहिँ।
स्वतन्त्र विद्यार्थी युनियन सोभियूका पदाधिकारी र सदस्यले पदमा रहुन्जेल क्याम्पसमा भर्ना भएकै हुनुपर्ने भएको छ। यसअघि चुनाव जितेपछि क्याम्पसमा भर्ना नभए पनि 2 वर्षसम्म पदमा रहन पाउने व्यवस्था भएकोमा अब चुनाव जितेर पनि क्याम्पसमा भर्ना रहँदासम्म मात्र सोभियूका पदमा बस्न पाउने गरी नयाँ व्यवस्था गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका रजिस्ट्रार दिल्ली प्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि पदमा बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराउनुभयो। 8 वर्षपछि यही फागुन 18 गते स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि मिति तोकिएको छ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याप्सनको नयाँ नेतृत्वका लागि अहिले मतदान भइरहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसोदेखि भइरहेको मतदानमा अहिलेसम्म 1500 जति मत खसेको र राति 11 बजेसम्ममा मतदान सकिने निर्वाचन समितिले जनाएको छ। मतदान सकिए लगत्तै मतगणना शुरू गरी भोलि बिहानसम्म परिणाम आउने पनि समितिले जानकारी दिएको छ। महाधिवेशनले 2 वर्षका लागि 24 पदाधिकारी र 44 सदस्य छान्नेछ। चुनावमा विजय सम्भाम्फे र टीकाराम पुरीले प्यानल सहित उम्मेद्वार दिनुभएको छ।
त्रियुगा नगरपालिका र जिल्ला विकास समितिले निकासी गर्न रोक लगाए पनि उदयपुरमा नदीजन्य पदार्थ निकासीको निकासी भने रोकिएको छैन। शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गरिएको तटबन्ध समेत भत्काएर राति ढुङ्गा गिटी निकासी गर्ने गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। नगरपालिका र जिल्ला विकास समितिले अनुगमन र रेखदेख नगर्दा तस्करले अवैध रूपमा गिटी बालुवा र ढुङ्गा निकासी गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ।
समाचार छापेको विषयमा धनुषामा प्रहरीले उज्यालो सहकर्मी शैलेन्द्र महतोलाई पक्राउ गर्ने प्रयास गरेको छ। धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले महतोलाई पक्राउ गर्न प्रहरी पठाए पनि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले समाचारको विषयमा कानूनी उपचारको बाटो हुँदाहुँदै पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्ध भएको भन्दै प्रतिकार गरेपछि महतोलाई पक्राउ गर्न पुगेका प्रहरी त्यसै फर्किएका थिए। डीएसपी यादवले 10 क्विन्टल कुखुरा सहितको भ्यान 5 लाख रूपियाँ घुस लिएर छोडेको आरोपको खबर उज्यालो अनलाइनमा छापेको विषयमा पत्रकार महतोलाई पक्राउ गर्न घरमै प्रहरी पठाइएको थियो। नेपाल पत्रकार महासंघ धनुषा शाखाले घटनाको भर्त्सना गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाउँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टेलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 542545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि मनाइएको छ। दिवसको अवसरमा आज काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा 45 मातृभाषाका कविता वाचन गरिएको छ। विश्वमा भाषाको महत्व तथा सांस्कृतिक विविधता कायम राख्नका लागि युनेस्कोले सन् 1999 फेब्रुअरी 21 हरेक वर्ष मातृभाषा दिवस मनाउने घोषणा गरेको हो। राष्ट्रिय जनगणना 2068 अनुसार नेपालमा 123 मातृभाषा बोलिन्छ।
जाजरकोटमा एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको सरुवा भएपछि अरू कोही जाजरकोट जान नमानेकाले एक महिनादेखि जिल्ला प्रमुख जिल्ला अधिकारी विहीन भएको हो।
बझाङ काडा गाविसका बासिन्दाले जनश्रमदानबाट सामुदायिक स्वास्थ्य इकाइ केन्द्र बनाउन थालेका छन्। काडा गाविसका वडा नम्बर 1, 2 र 3 का महिलाले गाविसले छुट्याएको 63,000 रुपियाँ लागतमा श्रमदान गरेर 3 कोठे भवन बनाउन थालेका हुन्।
जुम्लामा आगामी आर्थिक वर्षदेखि एक जिल्ला एक उत्पादन कार्यक्रम लागू हुने भएको छ। जिल्लामा उत्पादित रैथाने, बाली, सिमी, फापर, आलू र जौलाई एक जिल्ला एक उत्पादन कार्यक्रमका लागि सिफारिश गरिएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष रामदत्त रावलले जानकारी दिनुभयो।
खानेपानी तथा ढल निकास विभागले पुराना खानेपानी आयोजना मरमत सम्भारका लागि 95,30,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। विभागले 75 जिल्लाका 2,170 योजना मरमतका लागि उक्त रकम विनियोजन गरेको हो। विभागका उपसचिव अरूण कुमार सिमखडाले खानेपानी सेवा नियमन तथा पुनस्थापना कार्यक्रम अन्तर्गत पुराना खानेपानी आयोजनालाई मरमत गर्नका लागि बजेट छुट्याइएको जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज 7.5 अंकले घटेर 1357.57 अंकमा पुगेको छ। आज होटल, विकास बैंक तथा उत्पादन समूह बाहेक सबै समूहको परिसूचक घटेको दिन सबैभन्दा धेरै बीमा समूहको परिसूचक 138 अंकले ओह्रालो लागेको छ। 60,43,00,000 भन्दा धेरैको शेयर कारोबार भएको दिन आज सबैभन्दा धेरै ब्याङ्क अफ काठमाडौँको 2,37,00,000 भन्दा बढ़ीको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
काभ्रे प्लाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा ओखर, लौटसल्ला, जटामसी, सतुवा, सतिसाल लगायत जड़ीबुटी भेटिएका छन्। काभ्रेका लागि लोपन्मुख मानिएका यी जड़ीबुटी महाभारत श्रृंखला डाँडापारीका गाविसहरूमा अधिकांश वन र राष्ट्रिय वनमा भेटिएको जिल्ला वन कार्यालय काभ्रेका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो।
भक्तपुरको लिवालीमा पेस्तोल देखाएर 8,75,000 रुपियाँ लुटिएको छ। 5 जनाको समूहमा आएका लुटेराले राजकुमार लाखेमरूको घरबाट 8,75,660 रुपियाँ लुटेर लगेको प्रहरीले जनाएको छ।
निर्माणको क्रममा भूकम्पका बेला अलपत्र परेको रसुवा धुन्चेको रसुवा माविको अधुरो भवन नेपाली सेनाले बनाउन थालेको छ। भूकम्प अघि नै ढलान भए पनि बाँकी काम अधुरो रहेकोले लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नारायण दल गणले निर्माणको काम शुरू गरेको विद्यालयका प्रधानाध्यापक तेम्बारिसाङ घलेले बताउनुभयो।
फेसबुकमा कृष्ण प्रसाद भूषाल लेख्नुहुन्छ, लामो समयको गतिरोध अन्त्य गर्दै सरकारले स्थानीय तहको चुनाव घोषणा गरेर राम्रो काम गरेको छ, तर मधेस केन्द्रित दलले भने फेरि पनि समस्या सृजना गरेका छन्। संविधान कार्यान्वयनका लागि चुनाव अपरिहार्य भइसक्यो, यही चुनावलाई पनि भाडेर पाएका उपलब्धि जोखिममा नपारौं।
पीके प्रवीण लेख्नुहुन्छ, चुनाव घोषणाले कसैलाई खुशी अनि कसैलाई बेखुशी बनाएको छ। जता जे भए पनि बहुसंख्यक नागरिकको भलाइका लागि हुन लागेको चुनावमा साथ दिउँ अनि देश विकासमा अघि बढौं।
चुनावको मिति घोषणा हुनु राम्रो कुरा भएको भन्दै सन्देश थारू लेख्नुहुन्छ, दलित, आदिवासी र पिछड़ा वर्गका हक सुनिश्चित गर्न चुनावको तयारी सँगै संविधान संशोधन पनि सँगसँगै गर्दा राम्रो होला।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि परिस्थितिमा चुनाव नरोकिने प्रतिबद्धता जनाएकोमा कृष्णजी खुशी हुँदै ट्वीट गर्नुहुन्छ, 19 वर्षपछि हुन लागेको चुनावमा अरूलाई आदेश दिने मात्र होइन आफ्ना खुट्टा पनि नकमाउनुहोस् प्रधानमन्त्रीज्यू।
अनि यसै विषयमा रौतहटका शम्भुदासले हाम्रो आइभीआरमा रेकर्ड गराएको विचार यस्तो छ।
स्थानीय निकायको चुनावको डेटको मैले स्वागत गरे, मेरो तर्फबाट स्वागत छ एकदमै। के छ भने स्थानीय निकायको चुनाव बिना हाम्रो देश नेपालको स्थिति दिन प्रतिदिन कमजोर हुन गएको छ। के छ भने यहाँका गाविस सचिवहरूले अमीर बन्यो, स्थानीय जनताको विकासमा एकदमै समस्या आयो, होइन यस्तै नहोस् भन्ने स्वागत गरे।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू, सुनिता पहरी र ऋग्वेद शर्मा मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो नेपाल दर्पणमा। अब केही विदेशका खबर। पाकिस्तानको खैबर पख्तुनख्वाहामा रहेको जिल्ला अदालतमा भएको आत्मघाती आक्रमणमा 9 जनाको ज्यान गएको छ। आक्रमणमा 4 जना सर्वसाधारणको ज्यान गएको र प्रहरीको कार्यवाहीमा 3 जना आक्रमणकारी र 2 जना आत्मघाती मारिएको बीबीसीले जनाएको छ। आक्रमणकारीले अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरेका थिए। पछिल्लो समय आतंककारीले वकिललाई लक्षित गरेर आक्रमण बढ़ाएको पनि राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पछिल्लो 2 हप्तामा पाकिस्तानमा 100 भन्दा बढ़ीको ज्यान गइसकेको छ भने धेरै घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।
संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिवार्ताका लागि तयारी गरिरहेको जनाएको छ। राष्ट्रसंघले पर्सि मध्यस्थकर्ताको बैठक बस्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यसका लागि जेनेभामा सिरियाली शान्तिवार्ता समूहका मध्यस्थकर्ता भेला हुने सिरियाका लागि राष्ट्रसंघीय विशेष दूतले जानकारी दिनुभएको छ। मध्यस्थकर्ताको बैठकले आगामी शान्तिवार्ताको तयारी तथा वार्ताको बारेमा व्यापक छलफल गर्नेछ। मानवीय सहायता, युद्धको विविध विषयका साथै वार्ताका लागि तयार गरिने र अरू विषयमा पनि बैठकमा छलफल गरिने राष्ट्रसंघले जनाएको छ। सिरियाली समूह अन्तर्गतका राष्ट्रसंघीय मध्यस्थकर्ताको बैठक झण्डै 10 महिनापछि बस्न लागेको हो। सिरियामा हिंसाका क्रममा झण्डै 4,00,000 जनाको ज्यान गइसकेको छ भने लाखौं नागरिक विस्थापित भएका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ। एसीसीले एक दिवसीय मान्यता पाएका देशलाई मात्र यो प्रतियोगिता खेलाउने निर्णय गरेपछि नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने निश्चित भएको हो। हङकङ र युएईले आन्तरिक तालिकाका कारण प्रतियोगितामा सहभागी नहुने बताएपछि एसीसीले एक दिवसीय मान्यता पाएका देशलाई मात्रै प्रतियोगितामा सहभागी गराउने निर्णय गराएको नेपाल क्रिकेट संघ निर्णय जानकारी गराएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। यसअघि छवटा देशले इमर्जिङ कप खेल्ने तय भएकोमा अब भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका 23 वर्ष मुनिका टीम र अफगानिस्तानको राष्ट्रिय टीमले मात्रै प्रतियोगिता खेल्न पाउनेछन्। यसैबीच आईसीसी वर्ल्ड क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँगको खेलका लागि 19 जना खेलाड़ी छनौट भएका छन्। बन्द प्रशिक्षणमा रहेका 24 जनाबाट 19 जना छनौट गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। टोलीको कप्तानमा पारस खड्का र उपकप्तानमा ज्ञानेन्द्र मल्ल यथावत छन्। टीममा शरद भेसावकर, शक्ति गौचन, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, भुवन कार्की, विनोद भण्डारी, राजेश पुलामी, सन्दीप लामिछाने, अविनाश कर्ण, सुनिल धमला, दिपेन्द्र सिंह ऐरी छनौट भएका छन्। नेपाली टोली अभ्यासका लागि आउँदो शुक्रबार भारत जाँदैछ। अस्वस्थताका कारण कप्तान पारस खड्का भने अभ्यास खेल्न भारत जाने छैनन्, तर उनी नेपालमै हुने अभ्यासमा भने सहभागी हुने क्यानले जनाएको छ।
र नेपाल पुलिस क्लब 19 बुढास्टुपा गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। धरानको एन्फा टेक्निकल सेन्टरमा आज भएको खेलमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई 3-2 हराएर पुलिस फाइनलमा प्रवेश गरेको हो। पुलिसलाई जिताउन अभिषेक रिजालले 2 र मानबहादुर परियारले 1 गोल गरे। प्रतियोगिताको पहिलो सेमी फाइनलमा भोलि रूपन्देही 11 र संकटा क्लब बीच खेल हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन विधेयक अघि बढाउन एमाले लचिलो हुने संकेत, भोलिदेखि प्रस्ताव अघि बढाउने सरकारको तयारी।
सार्वजनिक समारोह, विवाह तथा भोज भतेरमा जाँड रक्सी खान नपाइने नियम बन्ने, स्वास्थ्य नीति पारित, ऐन बनाएर कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्री थापाको भनाई।
देशका धेरै ठाउँमा पानीका मुहान सुक्दै समयमै ध्यान नदिए बसोबासकै लागि उच्च जोखिम।
सिरियामा शान्तिवार्ताका लागि तयारी तीव्र, पर्सी मध्यस्थकर्ताको बैठक बस्दै।
र आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनशीपमा केन्यासँग खेल्ने 19 जना नेपाली खेलाडी छनौट, नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।